ولقد صرفنا للناس في هذا القرآن من كل مثل. ہم نے اس قرآن میں لوگوں کو طرح طرح سے سمجھایا مگر اکثر لوگ انکار پر ہی جمے رہے اور انہوں نے کم تیری بات نہ مانیں گے جب تک کہ تمہارے لیے زمین کو پھاڑ کر ایک چشمہ جاری نہ کر دے. مطالبوں کا دور تھا یہ, نئی نئی باتیں کرتے تھے. ان سب کے اوپر اللہ تعالیٰ نے یہی بات کر کے بتا دیا کہ دیکھو ان کی باتوں میں نہ آنا, یہ کسی مداری کی بات نہیں ہے, شعبدہ باز نہیں ہے, یہ رسول ہے. اس لیے حق کو انہوں نے انٹرٹینمنٹ بنا لیے, اس لیے ایسی باتیں کرتے. فرمایا تیرے لیے کھجوروں اور انگوروں کا ایک باغ پیدا اور تو اس میں نہریں رواں کرے, یا تو آسمان کو ٹکڑے ٹکڑے کر کے ہمارے اوپر گرا دے جیسا کہ تیرا دعویٰ ہے, یا اللہ اور فرشتوں کو رو در رو کر دے ہمارے سامنے لے آ, یا تیرے لیے سونے کا ایک گھر بن جائے. آج بھی لوگ دینداروں سے یہ الٹے سیدھے مطالبے چاہتے ہیں, تو اللہ کہتے ہیں ہم اس کو نہیں مان سکتے, سوری, کسی اور سے جا کے لے لو. فرمایا تو آسمان پر چڑھ جائے اور تیرے چڑھنے کا بھی ہم یقین کوئی نہیں کریں گے جب تک کہ ہمارے اوپر ایک ایسی تحریر نہ لے آئے جسے ہم پڑھیں. یعنی جن کو ہدایت کی طلب نہیں ہوتی نا, وہ ہدایت آفر کرنے والے کو ایسی الٹی سیدھی باتیں کہتے ہیں. تو سمجھ لو کہ ابھی ان کو بھوک نہیں ہے, ابھی ان کو ہدایت چاہیے نہیں ہے. اے نبی ان سے کہو, پاک ہے میرا پروردگار, کیا میں ایک پیغام لانے والے انسان کے سوا کچھ اور بھی ہوں؟ یعنی میں نہیں تمہارے یہ مطالبے پورے کر سکتا, تو پھر کیا وجہ ہے کہ لوگ نہیں مانتے؟ اس کی وجہ ہائی لائٹ کریے, بڑی اہم بات ہے کہ لوگ حق کے لیے دل کیوں نہیں کھولتے. وجہ کیا, لوگوں کے سامنے جب کبھی ہدایت آئی تو اس پر ایمان لانے سے ان کو کسی چیز نے نہیں روکا مگر ان کے اسی قول نے کہ کیا اللہ نے بشر کو پیغمبر بنا کر بھیج دیا. یعنی دعوت دینے والے کے اندر کھو گئے. ان سے کہو اگر زمین میں فرشتے اطمینان سے چل پھر رہے ہوتے تو ہم ضرور آسمان سے کسی فرشتے ہی کو ان کے لیے پیغمبر بنا کر بھیجتے. اے نبی ان سے کہہ دو کہ میرے اور تمہارے درمیان بس ایک اللہ کی گواہی کافی ہے, وہ اپنے بندوں کے حال سے باخبر ہے اور سب کچھ دیکھ رہا ہے. تو پھر کس کو ہدایت ملے گی؟ ہائی لائٹ کیجیے, وَمَن يَهْدِ اللَّهُ فَهُوَ الْمُهْتَدِ, جس کو اللہ ہدایت دے وہی ہدایت پانے والا ہے. ہر آرے غیرے کو اللہ ہدایت نہیں دیتا, یہ کوئی ایسی چیز نہیں ہے کہ ہر ایک کو دے دے, جو طلب کرے اس کو بھی دے دے جو نہ کرے, بلکہ اللہ تو خاص لوگوں کو ہدایت دیتا ہے اور اللہ تو ہمیں اپنے ان خاص لوگوں میں شامل کر لے. اور جسے وہ گمراہی میں ڈال دے تو اس کے سوائے سے لوگوں کے لیے تو کوئی حامی و مددگار نہیں پا سکتا. ان لوگوں کو قیامت کے روز ہم اوندے منہ کھینچ کر لائیں گے. کون؟ جو نخرے کرتے ہیں ہدایت کی بات سن کر, اندھے گونگے اور بہرے بنا کر, اور ان کا ٹھکانہ جہنم ہے. جب کبھی اس کی آگ دھیمی ہونے لگے گی ہم اسے اور بھڑکا دیں گے. یہ بدلہ ہے ان کی اس حرکت کا کہ انہوں نے ہماری آیتوں کا انکار کیا اور کہا کیا ہم جب صرف ہڈیاں اور خاک ہو کر رہ جائیں گے تو نئے سرے سے ہم کو پیدا کر کے اٹھا کھڑا کیا جائے گا. کیا ان کو یہ نہ سوجھا کہ جس ذات نے آسمان اور زمین کو پیدا کیا وہ ان جیسوں کو پیدا کرنے کی ضرور قدرت رکھتا ہے؟ اس نے ان کے حشر کے لیے ایک وقت مقرر کر رکھا ہے جس کا نہ یقینی ہے, مگر ظالموں کو اصرار ہے کہ وہ اس کا انکار ہی کریں گے. کتنی ڈانٹ ہے اس آیتوں میں, اللہ ہو کر ان آیات میں ڈانٹ ہے. نہیں آتے نہ ہو, پیچھے رہو, نئی ہدایت چاہیے گھر بیٹھو. دیکھیں ماں بھی ایک خاص حد تک بچے کے ساتھ جھگڑتی ہے, کھا لو دوا کھا لو, بچہ اگل دے, ماں کے یہ کھا لو, وہ آنکھوں سے ڈال دے, یہ کر دے, وومٹ کر دے, ماں کہتی ہے جاؤ پھر رہو بیمار. اللہ تعالیٰ اس کتاب کی خوبصورت دولت ہمارے سامنے لاتا ہے, ایک خوبصورت صحت بخش چیز کی طور پہ. مان جاؤ گے تمہارا فائدہ نہیں ہے تو حشر تک انتظار کرو, اللہ کی تم ضرورت نہیں ہو. اے نبی ان سے کہو اگر کہیں میرے رب کی رحمت کے خزانے تمہارے قبضے میں ہوتے تو تم خرچ ہو جانے کے اندیشے سے ضرور ان کو روک لیتے. واقعی انسان بڑا تنگ دل واقع ہوا. سوچئے اگر ہوا کا بھی بل آتا, کئی لوگ مر چکے ہوتے بل پے نہ کرنے کی وجہ سے. سوچئے نا, آج بجلی کا بل نہیں جمع کریں گے بجلی کاٹ دیں گے. اللہ کہتے ہیں اگر یہ ہوا پانی گیس سوریہ سب کچھ میں نے انسانوں کو دیا ہوتا, سب سے پہلے تو اب اس پہ ٹیکس لگ چکا ہوتا اور اس کے اوپر کتنی مشکلات آ چکی ہوتی. تو یہ اللہ کی شان ہے, فری میں دے رہا ہے پھر بھی ہم اس کی قدر نہیں کرتے. ہم نے موسیٰ کو نو نشانیاں عطا کی جو صریح طور پر دکھائی دی جا رہی تھی. اب یہ تم خود بنی اسرائیل سے پوچھ لو, جب موسیٰ ان کے ہاں آئے تو فرعون نے یہی کہا تھا نا کہ موسیٰ میں سمجھتا ہوں کہ تو ضرور ایک مسخور یعنی سحر زدہ آدمی ہے. موسیٰ نے اس کے جواب میں کہا تو خوب جانتا ہے کہ یہ بصیرت افروز نشانیاں زمین و آسمان کے رب کے سوا کسی نے نازل نہیں کی, اور میرا خیال یہ ہے کہ اے فرعون تو ضرور ایک شامت زدہ آدمی ہے. فرعون نے کہا مسخورہ, موسیٰ نے کہا مسبورہ, ہلاکت میں پڑا ہوا, کیونکہ موسیٰ میں کانفیڈنس تھا, اسی محل میں پلے ہوئے تھے, تو لہٰذا दावत देने वाला मधु के बराबरी पे हो तो फिर उसको उसकी बात का जवाब दे सकता है। हमें आपको तो बस दुआ करनी है कि अल्लाह ऐसे लोगों को हिदायत दे दे। फराद यस्तफिज़हुम मिनल अर्दी, आखिरकार फिरौन ने इरादा किया कि मूसा और बनी इसराइल को जमीन से उखाड़ फेंके, मगर हमने इसको और इसके साथियों को इकट्ठा गर्क कर दिया। और इसके बाद बनी इसराइल से कहा कि अब तुम जमीन में बसो, फिर जब आखिरत के वादे का वक्त आन पूरा होगा तो हम तुम सबको एक साथ लाकर हासिर करेंगे। इस कुरान को हमने हक के साथ नाजिल किया। लिख ले, सबसे ज्यादा कुरान का लफ्ज इस सूरत में आया, आप देख ही रहे हैं, और हकी के साथ से नाजिल हुआ है। और नबी, तुम्हें हमने इसके सिवा और किसी काम के लिए नहीं भेजा कि जो मान ले इसे बशारत दे दो, दुआ करें हम मान जाए तो खुशखबरियां पाएंगे, और जो ना माने इसको वॉर्न कर दो, मतनबह कर दो। और इस कुरान को हमने थोड़ा थोड़ा करके नाजिल किया ताकि तुम ठहर ठहर कर इसे लोगों को सुनाओ। हल्की बारिश की तरह ये दिल में पड़ता है, तेजी से ऊपर बह जाता है, सोच इधर उधर भटकती है, कितना कुछ मिस हो चुका होता है। इसलिए दारे कुरान में तो दिल दिमाग को हाजिर करके बैठना पड़ता है। जब तक कुरान पर नजरें नहीं गाड़ेंगे आप कभी इससे इंजॉय नहीं करेंगे। जो तर्जमे को फोकस नहीं करते वो कहते हैं नहीं हम लॉस्ट हो जाते हैं। क्यों हो जाते हैं? क्योंकि उस पे उंगली और पेन नहीं रखा होता। तो हर आयत के साथ साथ रहेंगे तो आपको ऐसे लगेगा कि आपने एक बड़ी खूबसूरत कहानी पढ़ी जिसमें बहुत ज्यादा रब था। फिर फरमाए नबी, इन लोगों से कह दो कि तुम इसे मानो या ना मानो, कितनी बेनियासी है, किसी को जरूरत नहीं मेरे आपके मानने की। जिन लोगों को इससे पहले इल्म दिया गया है जब ये सुनाया जाता है तो वो मुंह के बल सजदे में गिर पड़ते हैं और पुकार उठते हैं, पाक है हमारा रब, इसका वादा तो पूरा होना ही था, और वो मुंह के बल रोते हुए गिर जाते हैं। और इसे सुनकर इनका खुशू बढ़ जाता है। अल्लाह से दुआ कीजिए, अल्लाह में खुशू दे दे। ए नबी, इनसे कहो अल्लाह कहकर पुकारो या रहमान कहकर, जिस नाम से भी पुकारो इसके लिए सब अच्छे ही नाम है। और अपनी नमाज ना बहुत ज्यादा बुलंद आवाज से पढ़ो और ना ही पस्त आवाज से, इन दोनों के दरमियान दरमियाने दर्जे का लहजा इख्तियार करो। और कहो क्या, वकुल अल्हम्दुलिल्लाहिल्लज़ीलम यत्तखिज़ वलदा, कह दीजिए तमाम तारीफ उस अल्लाह के लिए जिसने ना किसी को बेटा बनाया और ना कोई बादशाही में इसका शरीक है और ना वो आजिज़ है कि कोई इसका मददगार हो। और इसकी बड़ाई बयान करो, कमाल दर्जे की बड़ाई। आयत इज्जा कहते हैं इसको, इज्जत दिलाने वाली आयत है। सूरत का आगाज क्या था? सुबहान अल्लाह से। एहतताम क्या है? अल्हम्दुलिल्लाह पे। अगली सूरत को आप देखेंगे फिर शुरू हो जाएगी अल्हम्दुलिल्लाहिल्लज़ी। तो असल बात यह है कि इस पूरी सूरत का खुलासा क्या था? बनी इसराइल से आज हमने ये सीखा कि हमने अपनी कोशिशों को तेज करना है, ना सिर्फ ये कि हमने खुद को इस्लाम पे लाना है बल्कि हमने अल्लाह के प्यारे बंदों को हिदायत पे लेकर आना है। अब इसी पैगाम के साथ सूरह कहफ शुरू होती है। मैं इसका आपको थीम देना चाहती हूँ, वाक्यात इसमें चार हैं। सब के अंदर जो मेन चीज़ है उसको समझिएगा, गौर से समझ लें, बाद में फिर इंशाअल्लाह ताला यही चीज़ें बीच में हम मुख्तलिफ तरह से पढ़ते भी जाएंगे और सीखते भी जाएंगे। और साथ ही साथ अल्लाह से ये भी दुआ कीजिए कि हमारे दिल के अंदर इस बात का शौक लगा दे कि हम अल्लाह के रास्ते में कुर्बानियाँ दें, क्योंकि जब अल्लाह के रास्ते में कुर्बानियां देने का शौक लग जाता है ना तो अल्लाह कुर्बान नहीं करता, बचा लेता है। अगर इब्राहिम अलैहिस्सलाम ने अल्लाह के उस हुक्म को सुनकर के बेटे को ज़िबा करो अगर तावीलात की होती, क्वेश्चंस किए होते, अपनी मजबूरियों की लिस्ट गिनाई होती तो शायद अल्लाह ताला फिर हजरत इस्माइल को कटवा ही देता। अल्लाह ताला सिर्फ मेरा और आपका दिल देखता है। इसी तरह के गिरोह के साथ हम इस सूरत में भी देखेंगे। सूरत कहफ क्या है? बुनियादी तौर पे इसके फजाइल आप में से बहुत सारे लोग जानते ही हैं कि जुमे को पढ़नी चाहिए पूरी सूरत, खास तौर पे शुरू की 10 आयतें, बास रिवायत में आखिरी 10 आयतों के बारे में आता है कि इनके अंदर फितने दज्जाल से बचने का तोड़ है। दज्जाल कौन होगा? अपने वक्त का वो एक किरदार है, यहूद आज भी उसका इंतजार कर रहे हैं। जैसे नसारा में हजरत ईसा के आने की खबरें, इसी तरह मसीह दज्जाल के नाम पे। दज्जाल का जो लफ्ज है ना अरबी जुबान में धोखे को कहते हैं। दज्जल कहते हैं घटिया चीज कीमती नजर आने लगे, जब किसी घटिया चीज पर आला चीज का बनीर लगा दिया जाए तो उसको दज्जल कहते हैं। इसी तरह जुबान में बीमार ऊंट होता है लेकिन देखने में ठीक लगता है तो उसको भी दज्जली की तरह से कहते हैं। सूरत कहफ का आम जो मफहूम है ना वो फितनों का इलाज है। ट्रायल्स के वक्त में इंसान क्या करे? इसमें आपको मुख्तलिफ फितने नजर आएंगे, माल का फितना, दीन का फितना, इल्म का फितना आता रहेगा तो साथ से जिक्र करते रहेंगे। لیکن سورہ کہف ہم سب کو بتائے گی کہ جتنی بڑی قربانیاں کریں گے اتنی بڑی اللہ کی مدد آئے گی. اس سال اگر ہم نے امت مسلمہ بن کر جینے کا ارادہ کر لیا ہے تو سورہ کہف مجھے اور آپ کو پھر اصحاب کہف کا کردار دکھائے گی کہ جنہوں نے گھر کے کمفرٹیبل زون کو چھوڑا اور اللہ تعالیٰ نے کس طرح سے ان کے لیے خیر رکھی. یہ واقعہ جہاں آئے گا ہم اس کو وہاں سے دیکھیں گے. اور یہ بھی ذہن میں رکھیے گا کہ جب انسان اللہ کے لیے قربانیاں دیتا ہے تو اللہ تعالیٰ اس کو کیسے کرتے ہیں. آئیے شروع کرتے ہیں سورت کو بھی. مکہ کے تیسرے دور کی سورت ہے, آغاز میں نازل ہوئی, 5 نبوی سے 10 نبوی کے بیچ کا وقت تھا. اس سورت میں آپ کو مظالم کی بھی تھوڑی سی جھلکیاں ملیں گی کہ اس کے جواب میں کیا کیا جائے. جب مکہ کے لوگ دکھی تھے, صحابہ کرام پریشان تھے, تو اصحاب کہف کا قصہ سنایا کہ آج تم بھی تو ایمان کی قیمت دے رہے ہو, ایمان کی آزمائش میں ہو, تو آؤ دیکھو پچھلے دور میں جب کسی کو دین پر آزمائش دی گئی تو انہوں نے کیا کیا.